नमस्कार, अन्तर संवाद कार्यक्रमबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी सम्बन्धित व्यक्तिहरूसँग हरेक दिन यसै समयमा कुराकानी गर्ने गर्छौ। नेपालीहरूको ठूलो पर्व दशैं शुरू भइसकेको छ। कोरोना महामारीको यो संक्रमणमा सरकारले आम नागरिकलाई आफू रहेकै स्थानमा स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालना गरी यो वर्षको दशैं मनाउन पटक पटक आग्रह गरिरहेको छ। यति भनिरहँदा यति बेला तुलनात्मक रूपमा यो वर्ष भीड़भाड़ बजारमा कम देखिए पनि केही भीड़भाड़ त बढ़ेकै छ। अर्कोतर्फ चाड़पर्वका बेला चोरी लगायत विभिन्न अवांछित गतिविधि हुने गरेको पनि पाइएको छ। त्यस्तै मानिसहरूको आवत जावतका कारण सवारी साधनमा पनि मनपरी भाड़ा असुली, गुणस्तरहीन खाद्य वस्तुको बिक्री आदि आम नागरिकले भोग्ने गरेका समस्याहरू हुन्। आज हामी यो अवस्थामा नेपाल प्रहरीले आम नागरिकलाई सहजताका लागि कस्तो रणनीति बनाई काम गरिरहेको छ लगायतका सन्दर्भमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर सिंह कठायतसँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। स्वागत छ प्रवक्ताज्यू कार्यक्रममा।
हस्, धन्यवाद।
हजुर, अब दशैं शुरू भइसकेको छ, नेपालीहरूको महान ठूलो पर्व। अब यो अवस्थामा बजारमा गाउँघरमा चहलपहल अलि बढ़ने गरेको छ, यो बढ़ने स्वाभाविकै हो। तर यसपालि अब कोरोना संक्रमणको यो बेलामा सरकारले पनि आम नागरिकलाई यथास्थानमै रहेर दशैं मनाउन आग्रह पनि गरिरहेको छ। अब यो अवस्थामा यहाँहरूको यो चाडपर्व लक्षित सुरक्षा योजना यो वर्षको कस्तो छ, केसलाई केन्द्रमा राखेर यो सुरक्षा योजना अगाडि बढाउँदै हुनुहुन्छ?
धन्यवाद। यसमा चाहिँ हामी हरेक वर्ष जस्तै यो चाडपर्वको बेला विशेष गरी दसैँ तिहार नेपाल सम्बन्ध र छठलाई समेत मध्यनजर गरेर सुरक्षा योजना बनाएको छ। यो पटकको सुरक्षा योजनामा चाहिँ हामीले विशेष फोकस चाहिँ कोरोना यो महामारी जुन छ त्यसबाट आफू सुरक्षित भएर कसरी परिचालित हुने प्रहरीको हकमा भने आम नागरिकलाई चाहिँ कसरी सुरक्षित बनाउनुपर्छ भन्ने हिसाबले चाहिँ फोकस छ। जसमध्ये अहिले देशैभरि हाम्रो 50,000 जति प्रहरी परिचालन हुन्छ त्यो विभिन्न सेक्टरमा विभिन्न, त्यो मध्ये हामीले चाहिँ ठाउँ विशेष र स्थान विशेषहरू अथवा जिल्ला विशेष गत हिसाबले पनि आफ्ना किसिमका रणनीति बनेका हुन्छन्। जस्तो तराईको हकमा नाकातिर बढी फोकस गर्नुपर्ने होला, अथवा जहाँ अलिकति कल्चर बढी छ, संस्कृति बढी छ, पूजापाठहरू बढी हुने, मेला पर्व बढी हुने, जस्तो काठमाडौँ ललितपुर भक्तपुरको हकमा बजारदेखि लिएर अब यो मठ मन्दिरहरूलाई पनि फोकस हुने गर्ने खालको छ भने, अर्कोतिर हामीले 2,000 बढी चेक पोइन्टहरू थापेका छौँ। त्यसै गरी प्रत्येक आफ्नो एरियामा जिल्लाले अथवा परिसरहरू बजार एरियामा चाहिँ हाम्रा चाहिँ सहायता कक्षहरू, जस्तो काठमाडौँमै वरिपरि हेर्ने भने 15-16 सहायता कक्षहरू तयार भएर प्रयोगमा आइसकेको अवस्था छ भने, जहाँ अलिकति मान्छेहरूको भिडभाड बढी हुन्छ, आर्थिक कारोबार हुने अथवा अहिलेको हिसाबले अब चहलपहल बढी मान्छेहरूको चाहिँ ग्यादरिङ हुने स्थानमा, अनि त्यसपछि गएर यो बस पार्कका टिकट काउन्टरहरू यस्ता काममा चाहिँ हामीले सादा पोसाकमा प्रहरी पनि परिचालन गर्छौँ। त्यसै गरी गस्तीहरू हुन्छ, हाम्रो साइकल गस्ती भयो, पैदल गस्तीहरू भयो, अनि छिटो कहीँ केही परिहाल्यो भने क्युआरटीको रूपमा क्विक रियाक्सन गर्ने टिम हुन्छ, मोटरसाइकलमा टिम हुन्छ। यसरी चाहिँ हामीले चाहिँ गर्छौँ भने अब यो पिरियडमा मैले अर्को कुरो यहीँनिर जोड दिउँ, दसैँ तिहार जस्ता चाडपर्वहरूमा अधिकांश अहिलेसम्म सम्भवतः विशेष काम बाहेक, जस्तो सुत्केरी बिदा किरी बिदा बाहेक हामी प्रहरीहरू बिदामा जाने प्रचलन पनि छैन।
हजुर, अब यो यसरी यहाँहरूले आम नागरिकलाई यो चाडपर्व लक्षित सुरक्षा दिनका लागि 50,000 प्रहरी परिचालन गरेर यो योजना बनाउँदै गर्दा अब विशेष गरी सहरी भागहरूमा चाहिँ यहाँहरूको अलिकति उपस्थिति देखिन्छ, तर ग्रामीण भागहरू जति बेला चाडपर्वमा त्यहाँ भीड़भाड़ हुने गर्छ त्यहाँ चाहिँ प्रहरीको उपस्थिति अलिकति नपुगेको हो कि हुन नसकेको हो कि भन्ने गुनासोहरू पनि छ। अब सरसर्ती हेर्दा कति एकजना प्रहरीले कति नागरिकलाई सेवा पुर्याउँछ र त्यो ग्रामीण भेगमा बसोबास गर्ने नागरिक समक्ष त्यसको प्रहरीको सेवा पुग्छ कि पुग्दैन?
अब त्यो हिसाबले कम्पेरिटिभली हेर्ने भने अब एकजनाले 600 बढी 600-800 रेन्जमा चाहिँ हेर्नुपर्ने हुन्छ होइन, व्यक्ति सुरक्षाको हिसाबले। तर हामी त्यसरी हेर्दैनौँ, हाम्रो सुरक्षा दिने अथवा सुरक्षाको अनुभूति पुर्याउने अथवा काम गर्नेमा चाहिँ कस्तो हुन्छ भने, कतिपय ठाउँमा पहाडतिर यहाँहरूले ख्याल गर्नुभएको छ, एउटा घर यता हुने, अर्को घर धेरै टाढा हुने, अनि अथवा सहरमा चाहिँ एकदम अब एकदम कच्याकुच्योकैसँगै जोडिएका थुप्रै हुने र अनि बस्ती पनि बाक्लो हुने हुन्छ र त्यो हिसाबले पनि मध्यनजर राखेर हाम्रो प्रहरी परिचालन हुन्छ। त्यसैले अब जुन हामीसँग भएको गणहरू भयो, तालिम केन्द्र, गुल्मामा जुन रिजर्भ हुन्छ त्यसलाई अहिले अहिले त्यसरी चाहिँ यो बाहिर निस्किन्छ। अहिले थप पोइन्ट चेक पोइन्ट भनेको मैले 2000 भनेको चेक पोइन्ट भनेको यो पहिलाको नर्मल्ली चाहिँ हामी 1000-1200 भन्दा बढी चेक पोइन्ट हुँदैन थियो रेगुलर टाइममा भने अहिले अब 2000 भन्दा बढी छ। त्यो भनेको आवश्यकता अनुसार पहाडमा पनि यहाँले भने जस्तो पहाडमा पनि हामीले आवश्यकता अनुसार चाहियो भने थप मद्दत पठाएको हुन्छ।
मैले यहाँ यो उठाउन खोजेको चाहिँ अब दशैं तिहार जस्ता चाडपर्वमा मानिसहरू अधिकांश मानिसहरू शहरबाट गाउँ जाने प्रचलन पनि छ र त्यो बेला गाउँघरतिर भीड़भाड़ हुन्छ र अपराधिक क्रियाकलाप भनौं त्यहाँ यस्ता घटनाहरू चाहिँ हुने गर्छ। अब यो अवस्थामा कतिपय घटनाहरूमा मेलमिलापमै त्यहाँ टुङ्गिन्छ र यसबाट चाहिँ अपराधीहरू उम्किने अवस्था पनि सिर्जना हुन्छ र त्यो अवस्थामा प्रहरीको पहुँच प्रहरीको त्यहाँ पहुँच हुन सके ती अपराधीहरू उम्कन सक्ने थिएनन् कि भन्ने एउटा जिज्ञासा हो।
होइन अब हाम्रो आम चासो पनि के हो भने अहिले विशेष गरी अहिले यो कोरोनाको महामारी चलिरहेको अवस्थामा चाहिँ हामीले चाहिँ सबै अब नेपाल सरकारले पनि त्यही किसिमको चाहिँ आह्वान गरेको छ। हाम्रो पनि त्यसैमा छ अहिले हामीले पनि ठाउँ ठाउँमा माइकिङहरू गर्ने पर्चा पम्पलेटहरू पनि गर्ने गरेका छौँ। अहिलेको दशैं सकेसम्म चाहिँ घरमै बनाऊ, थोरै जनसङ्ख्याको हिसाबमा चाहिँ बनाऊ र सुरक्षित बनाऊ भन्ने सबैको चाहना हो। त्यसैले त्यो हिसाबले गरिरहँदा अब हाम्रो ड्युटीको डिप्लोइको गराई पनि त्यही अनुसार हुन्छ। जहाँ जस्तो मैले एउटा एक्जाम्पल दिउँ, भक्तपुरमा नवरात्रको बेला हरेक मन्दिरमा 9-9 दिनमासम्म एक एक मन्दिरमा पूजा गर्ने प्रचलन छ। त्यसैले त्यो फोकस हुनु पर्यो। त्यहाँ सिभिलमा प्रहरी परिचालन हुनुपर्ने होला, त्यहाँ युनिफर्ममा होला, अथवा त्यो एरियालाई फोकस गरेर गस्ती गर्नुपर्ने होला ताकि त्यहाँ चाहिँ स्वास्थ्यका मापदण्ड पनि अप्नाउन सकियोस् र अरे अन्य दुर्घटना पनि नहोस् भन्ने। जस्तो पहाडतिर विशेष गरी मेला सेला लाग्यो भने मादक पदार्थ सेवन गर्ने अथवा जुवा तास खेल्ने कतै कतै हुनसक्छ। अब हो त्यसलाई फोकस गरेर हाम्रो चाहिँ प्रहरी परिचालन हुन्छ ताकि अब अर्को चाहिँ हाम्रो के हो भने हाम्रो सोच अथवा हाम्रो आशा पनि के हो भने कमसे कम अपराधिक क्रियाकलापहरू भएको देखेको गरेको थाहा हुने बित्तिकै प्रहरीमा चाहिँ प्रहरीमा चाहिँ खबर आओस् भन्ने हाम्रो चाहिँ अनुरोध पनि हो, चाहना पनि हो, ताकि भोलि त्यही सानो कुराले गर्दा भोलि ठुलो अपराधको चाहिँ अपराधको सिर्जना नहोस् भन्ने पनि हाम्रो चाहना हो।
अब यो संख्यामा यहाँले यहाँको यहाँहरूकै चाहनाको कुरा गरौं न, केही अपराध हुने बित्तिकै प्रहरीमा त्यसको जानकारी होस् ताकि त्यो घटनालाई चाहिँ तत्काल प्रहरीले सम्बोधन गर्न सकोस् भन्ने। अब यो हाम्रो यो प्रवृत्तिमा चाहिँ कति हामी बढ्दैछौँ, कति विकास भएको छ आम नागरिकमा?
होइन अब यो पहिलाको भन्दा तपाईँले अहिले तथ्याङ्क डाटाहरू हामीले जुन आपराधिक डाटाहरू चाहे घरेलु हिंसाका हो चाहे रेपका कुराहरू चाहे अरू चाहिँ आपराधिक क्रियाकलापहरू जुन अहिलेको सङ्ख्या त्यही सङ्ख्या बढेको देखिन्छ। यो भनेको के हो त भन्दाखेरि आम नागरिकहरू जागरूक हुनु हो, शिक्षित हुनु हो, अथवा प्रहरी कहाँ पहुँच हुनु हो, अथवा प्रहरी कहाँ जानुपर्छ भन्ने एक किसिमको चाहिँ जागृति बढ्नु हो नि त। त्यसैले गर्दाखेरि यी बढी हो। जब घरेलु हिंसा हामी कहाँ डाटा धेरै बढ्नुको अर्थ के हो त भन्दाखेरि त्यो घरमा अथवा त्यो टोलमा मान्छेहरू अब घरेलु हिंसा चाहिँ गर्न दिनु हुँदैन, अब म माथि म घरेलु हिंसा सहन सक्दैन भनेर सम्बन्धित निकायमा आएको अवस्था हो नि त। त्यसले गर्दाखेरि अहिलेको अवस्था पछिल्लो अवस्थामा आम नागरिकहरू पनि केही जागरूक भएका छन्, अपराधी बचाउनु हुँदैन भन्ने पक्षमा लागेको अनुभूति हुन्छ।
अब यहाँले यो भनिरहँदा प्रहरी प्रति अलि पुरै विश्वास गर्ने अवस्था चाहिँ आम नागरिकमा छैन नि, यसको कारण चाहिँ के देख्नुहुन्छ?
त्यो एउटा यस्तो हो, यो विश्वास भनेको कस्तो हो भने अब काम कार्यगत शैलीको हिसाबले प्रहरीले काम गर्दा एउटा पक्ष त लिनुपर्ने हुन्छ। अपराधीको पक्षमा त प्रहरी कहिले पनि उभिनै सक्दैन। त्यो अपराधीका पक्षमा पनि त मान्छे त हुन्छ त, एउटा जमात हुन्छ, एउटा उसको संरचना होला, उसको चाहिँ अब आफन्त गर्दै होला नि, त्यो त स्वाभाविक हिसाबले प्रहरीप्रति त नेगेटिभ हुन सक्छ। तथापि पछि गएर उनीहरूले चाहिँ आभास हुन्छ, उनीहरूले चाहिँ अनुभूति गर्छन् ए यो गलत मान्छेलाई चाहिँ हामीले नबचाएको ठिक छ, अथवा पुलिसले कारवाही गरेको ठिक छ, यो त गलत मान्छेले त भोलि फेरि ठुलो रोग निम्त्याउन सक्छ, सामान्य उपचार गर्दा हुनुहुनेमा धेरै खर्च गर्नुपर्ने परिस्थिति आए जस्तै त्यो हुन्छ भनेर बिस्तारै चाहिँ मान्छेको फेरि पुनः सहमति हुन्छ अथवा प्रहरीप्रति विश्वास बढेको अवस्था पनि हो।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर सिंह कठारसँग कुराकानी गरिरहेका छौं। विशेष गरी चाडपर्व शुरू भइसकेको छ, यो चाडपर्वमा नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा व्यवस्था सुरक्षा योजना कसरी बनाउँदै गरेको छ, आम नागरिकलाई सहजताका लागि प्रहरीले कस्तो रणनीति बनाउँदैछ लगायतका सन्दर्भमा हामी उहाँसँग कुराकानी गरिरहेका छौं। अब यसपालि चाडपर्वका लागि सीमा नाकामा केही सीमा नाकाहरू त बन्द पनि छन्, केही सीमा नाकाबाट नेपाल प्रवेश गर्ने नेपालीहरू सोही नाका हुँदै चाडपर्व मनाउनको लागि आउने संख्या पनि अन्यको तुलनामा बढ्छ र यसपालि पनि बढ्दै होला र यसबाट अलिकति कोरोना संक्रमणको जोखिम पनि बढ्ने देखिन्छ। यसको यो सीमा नाकामा चाहिँ कसरी व्यवस्था गर्दै हुनुहुन्छ? हुन त सशस्त्र प्रहरीले पनि त्यहाँ सुरक्षा दिइरहेको छ, सँगै नेपाल प्रहरीको भूमिका चाहिँ त्यहाँ कस्तो छ अहिले?
अब विशेष गरी सीमा नाका हाम्रो अब चाइनाको भन्दा विशेष गरी भारतमा चाहिँ सीमा नाकामा अधिकांश अब अहिले सशस्त्रको परिचालन पनि छ, हामी पनि नेपाल प्रहरी पनि सँगसँगै परिचालित छ। तथापि अब हामी सर्टेन नाकाहरू खुल्ला गरेर मान्छेलाई आवाजावत गर्ने व्यवस्था पनि मिलाएको भए पनि हाम्रो सबै एरिया खुल्ला बोर्डर वार पार गर्न सजिलै कुनै पनि त्यहाँ अब्सट्याकल नभएको कारणले चाहिँ त्यहाँ मान्छेहरूलाई चाहिँ त्यो पुरै ठ्याक्कै कम्प्लिटली चाहिँ बन्द नाकै सिल छ भनेर भन्न अलिक कठिन पनि पर्छ। यद्यपि कोसिस प्रहरीले गर्छ, सिल गरेको छ, त्यसैले हामीले त्यसलाई पनि लक्षित गरेर त्यो एरियामा पनि अब त्यो नाका खोलेका नाका बाहेक अन्य एरियामा पनि कुनै किसिमका गतिविधि नआओस्, जबरजस्ती त्यस्ता किसिमका नहोस्, अब दसैँ लक्षित गरेर विस्फोटक पदार्थ अथवा पटका सटकाहरू पनि आउन सक्ने सम्भावना हुन्छ, त्यसलाई पनि लक्षित गरेर हामीले थप प्रहरी परिचालन हिजो अस्तिको भन्दा अहिले दसैँको बेलामा बढी प्रहरी परिचालन हुन्छ। त्यसमा विशेष गरी तराईतिर चाहिँ हाम्रो लामो गस्ती दुई तिन दिन हिँड्ने लामो बोर्डरै बोर्डर त्यो टोल हिँड्ने हिसाबले लामो गस्तीको व्यवस्था पनि गरिएको हुन्छ।
हजुर, अब यो सँगै कोरोना संक्रमणमा छौं हामी यति बेला, नेपाल प्रहरीका प्रहरीमा पनि धेरै संख्यामा कोरोना संक्रमित भएका खबरहरू बाहिर आएका छन्। तर यो हुँदाहुँदै पनि आम नागरिकलाई सेवा दिनु तपाईँहरूको दायित्व हो, तपाईँहरूको कर्तव्य पनि हो। अब यो अवस्थामा अहिले चाहिँ यो कोरोना संक्रमणबाट जोगिँदै सेवा आम नागरिकलाई सेवा र सहजता प्रदान गर्न व्यवस्था चाहिँ कसरी मिलाउनु भएको छ ताकि कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण पनि होस्, सँगै आम नागरिकलाई सेवा पनि दिन सकियोस्, यो अवस्थामा तपाईँहरूको योजना चाहिँ के छ, अहिले कसरी काम गर्दै हुनुहुन्छ?
यहाँहरूलाई जानकारी नै छ, अहिले नेपाल प्रहरीको करिब 5,000 प्लस अझै 5,000 भन्दा पनि बढी चाहिँ 5,400 जति करिब कोरोना चाहिँ संक्रमित भए, त्यसमध्ये 3,400 जति निको भएर फेरि पुनः आफ्नो कार्यक्षेत्रमा फर्किसकेको अवस्था पनि छ। त्यसैले हामीले चाहिँ नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले जुन किसिमको यो रोगका विरुद्ध अथवा लड्न अथवा यो रोगबाट सुरक्षित हुन संक्रमणबाट नहुनुको लागि जुन स्वास्थ्यका मापदण्ड अप्नाइएको छ त्यसलाई चाहिँ बढीभन्दा बढी हामीले चाहिँ त्यसलाई प्रयोगमा ल्याउने कोसिस गरेका छौँ। यद्यपि अब प्रहरीले सामान्य चाहिँ सुरक्षाभन्दा पनि अरू विभिन्न कामहरू आफ्नै तोकिएका जिम्मेवारीहरू निर्वाह गर्नुपर्ने हुन्छ, फ्रन्ट लाइनमा बसेर थुप्रै कामहरू गर्नुपर्ने हुन्छ, त्योबाट पनि बच्नको लागि हामीले अब आम नागरिकहरूलाई जनचेतना जगाउने, माइकिङ गर्ने, पम्पलेटिङ गर्नेदेखि लिएर यी क्रियाकलापहरूलाई पनि अगाडि बढाउँछौँ। हामी अब हाम्रो चाहिँ मुख्य उद्देश्य अथवा मोटो नै प्रहरीको मूल धर्मै भन्दा पनि हुन्छ, अपराध अनुसन्धान गर्ने भयो, अपराध रोकथाम गर्ने कुरा भयो, शान्ति सुरक्षा अप्नाउने कुरा भयो, त्यसैले हामी त्यसमा चाहिँ बढी फोकस हुने र साथसाथै यो COVID-19 को महामारीबाट आफू पनि कसरी सुरक्षित हुने र आम नागरिकलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने हिसाबले हाम्रा रणनीति त्यही हिसाबले तयार भएको छन्, हाम्रो मेन पावर त्यसरी नै परिचालन हुन्छ।
अब आफू जोगिँदै आम नागरिकलाई पनि जोगाउनु यहाँहरू समक्ष चुनौती छँदैछ, अब यो चुनौती कति गाह्रो, कति अप्ठ्यारो, कति कस्तो हुँदो रहेछ प्रहरीलाई?
होइन, चुनौती अब पहिला बेला त अब हामीलाई पनि गाह्रो भयो, चुनौती गाह्रो पनि हुन्छ स्वाभाविक हिसाबले। अब नेपाल प्रहरी अथवा आम नागरिक पनि यो किसिमका रोगहरू अथवा यो किसिमका चाहिँ अवस्थाबाट हामी पहिला गुज्रेका थिएनौँ, त्यसैले पनि यो नयाँ किसिमको भएको भएर हामीलाई पनि गाह्रो भएको थियो। अहिले अब पछिल्लो पटक गएर अलिकति धेरै मान्छेहरू आम नागरिकहरू पनि अलिकति सजग भएको, अभ्यस्त भएको जस्तो देखिएको छ, यद्यपि अझै पनि छन्। अब सार्वजनिक यातायातका कुराहरू अथवा पसलहरूका कुराहरू हामीले देख्छौँ, त्यसलाई पनि हामीले व्यवस्थित गर्ने हाम्रो कोसिस जारी छ।
अब प्रहरी संगठनभित्र बारम्बार उठेको विषय भनेको जुन किसिमले प्रहरीलाई उपलब्ध हुने स्रोत साधन हुनुपर्ने थियो त्यो हुन सकिरहेको छैन, अझै भन्यो भने खाद्यान्न समेत एउटा नियमित रूपमा आयात हुन नसकिरहेका खबरहरू पनि हामी पढ्छौं सुन्छौं। अब यो प्रसंग चाहिँ कस्तो हो, त्यहाँको अहिलेको प्रहरी भित्रको ती भौतिक संरचनाहरू लगायतका सामग्रीहरूको अवस्था चाहिँ के कस्तो छ, यसमा पनि स्पष्ट गरिदिनुहोस् न।
होइन, अब विगतको तुलना हेर्ने हो भने अहिले केही वर्ष यता हामी भौतिक संरचनामा धेरै फर्को मारेको जस्तो अनुभव हुन्छ हामीलाई। हामीले धेरै नयाँ संरचनाहरू पनि बनिरहेका छन्, अहिले पनि यद्यपि बन्दै गरेका पनि छन्, तथापि कतै अब दूरदराजमा अझै पनि हाम्रा कठिनाइहरू त सधैँ छन्। अब स्रोत साधनको हिसाबले चाहिँ अब आम नागरिकले सोचे जस्तो अथवा प्रहरीले चाहिँ हामी यो भएको भए यति छिटो काम गर्थ्यौँ अथवा प्रम्प्ट एक्सन हुन्थ्यो भन्ने हिसाबका स्रोत साधनहरू यद्यपि यता कदा नहुन सक्छ, तर भागा स्रोत साधनहरूलाई चाहिँ हामीले बढीभन्दा बढी युज गरेर त्यसको बढीभन्दा बढी प्रयोग गरेर आम नागरिकको सेवामा समर्पित भएका छौँ, त्यसरी नै लाग्नुपर्छ जस्तो लाग्छ मलाई।
हस्, हामीसँग यो समयमा कुराकानी गरिदिनु भयो र प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना र प्रहरीले बनाएको रणनीतिका सम्बन्ध र सँगै प्रहरीको अहिलेको अवस्थाका बारेमा पनि हामीसँग यो कुराकानीमा रहिदिनु भयो। यसका लागि रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
हस्, यहाँलाई पनि धन्यवाद, साथै अब कोविडबाट सुरक्षित बसौँ र सुरक्षित दशैं मनाउ भन्दै सबैलाई हार्दिक मंगल भई शुभकामना भन्न चाहन्छु।
हजुर, आज हामीले चाडपर्व नेपाल प्रहरीले बनाएको चाडपर्व लक्षित सुरक्षा योजना र सँगै नेपाल यो कोरोना भाइरसको यो महामारीको अवस्थामा नेपाल प्रहरीले कसरी काम गरिरहेको छ भन्ने सन्दर्भमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवीर सिंह कठायतसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तरसंवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न फेरि हामी उपस्थित हुनेछौं। आजको यो कार्यक्रमबाट प्राविधिक साथीहरू शंकर भण्डारी, सुरेन्द्र पौडेल सँगै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।